الرحيم
الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وآله الطاهرين. ہم نے جو پچھلی دفعہ گفتگو کی تھی سورہ انعام کی آیت 74-79، اور اس کے حوالے سے ہمارے دو بنیادی مقاصد تھے کہ اس کو مطلب مد نظر رکھیں کہ کیوں منتخب کیا ان آیتوں کو ان سور کو ایک ڈسکشن کے لیے. پہلا تو یہی ہے کہ ہم انشاءاللہ رفتہ رفتہ کر کے قرآن سے قرآن کی تفسیر اور قرآن سے میننگز کو ایکسٹریکٹ کرنا، قرآن کو انڈرسٹینڈ کیسے کرنا ہے، اس کے پروسیجر کو بہتر انداز سے سمجھتے چلے جائیں. اور دوسرا جو ہم لوگوں کی زندگی میں اس معاشرے میں میرا خیال ہے کہ ایک بہت بڑا مسئلہ ہے اور ان جنرل ہر جگہ ایک بہت بڑا مسئلہ ہے، وہ یہ ہے کہ اپنی زندگی کو خالص توحیدی کیسے بنایا جائے. کیونکہ خود قرآن کریم کی آیت یہ کہتی ہے سورہ یوسف کے آخر میں کہ اکثریت ایمان نہیں لاتی مگر یہ کہ وہ مشرک ہیں. اگر آپ 111-112 آیتیں دیکھیں سورہ یوسف کے اینڈ میں، تو وَمَا يُؤْمِنُ أَكْثَرُهُمْ بِاللَّهِ إِلَّا وَهُمْ مُشْرِكُونَ، کہ اور نہیں ایمان لاتے ان کی اکثریت مگر یہ کہ اکثریت مشرک ہے. تو اس کا مطلب ہے کہ ایمان کو شرک سے پاک کر لینا کوئی اتنا آسان کام نہیں ہے، اور زیادہ تر افراد ایسے ہیں کہ جو اپنے ایمان کے ساتھ مشرک ہیں. تو اب کہاں مشرک ہیں؟ وہ ان مشرکوں کی طرح نہیں ہے کہ جو فار ایگزامپل بتوں کو سجدہ کر رہے ہیں یا کسی اور کی پوجا کر رہے ہیں، بلکہ اسے کہتے ہیں شرک خفی ہے، جو گھسا ہوا ہے ایمان کے ساتھ بھی گھسا ہوا ہے لیکن اس کو الگ نہیں کر پا رہے. اور ان جیسے معاشروں میں کہ جیسے جہاں پر یعنی کہ جہاں اسلامی حکومت نہیں ہے، ایسے معاشروں میں یہ خطرہ اور بہت زیادہ اضافی ہو جاتا ہے. کیوں؟ کہ اس معاشرے میں جو سب سے بڑی پرابلم ہے یہاں پر رہنے والوں کی، وہ یہ ہے کہ رفتہ رفتہ کر کے ان کا یقین، ان کا ایمان اس سسٹم پر آ جاتا ہے. آپ لوگ مجھے بتائیے گا کہ یہ بات میں صحیح کہہ رہا ہوں یا غلط کہہ رہا ہوں، کہ آپ جتنا عرصہ یہاں پر گزارتے رہیں گے زندگی، آپ کے دل میں یہ چیز راسخ ہو جائے گی، یہ عقیدہ بیٹھ جائے گا کہ میری زندگی کی خوشحالی کی بنیاد یہ نظام ہے. میں یہاں رہوں گا، میں یہاں جاب کروں گا، میں سسٹم کے مطابق اپنی زندگی گزاروں گا، اس کا ایک حصہ بن کے رہوں گا، زندگی خوشحال رہے گی. میں اپنے ملک واپس چلا جاؤں گا، انڈیا پاکستان، زندگی خراب ہو جائے گی. یہ بذات خود شرک ہے. اگر اس قسم کے نظریات دلوں میں بیٹھ گئے، یہ خود شرک ہے. جو ہم اگر نماز پڑھ رہے ہیں، روزہ رکھ رہے ہیں، اس کے ساتھ ساتھ پیرلل میں یہ شرک بھی چل رہا ہے. ایمان کیا ہے؟ ایمان کا تقاضا یہ ہے کہ خدا رزق دیتا ہے، خدا خوشحال کرتا ہے، خدا بدحال کرتا ہے. رزق کی تنگی اور فراخی خدا کے ہاتھ میں، یہاں رہوں یا کہیں بھی رہوں. اور مجھے اپنی زندگی میں اس چیز کو نہیں دیکھنا کہ مادی خوشحالی کہاں مل رہی ہے، مجھے اپنی زندگی میں اس چیز کو دیکھنا ہے کہ حکم خدا کے مطابق زندگی کہاں گزار پا رہا ہوں، چاہے روکھی سوکھی کھا کے کیوں نہ میسر ہو. تو یہ وہ شرک ہے کہ جو بہت ایزیلی ہماری زندگیوں میں گھسا ہوا ہوتا ہے. مطلب میکسیمم لوگوں کے ساتھ یہ چیز ہے، میرے ساتھ یا اور ایسے. تو اس وجہ سے کہ تاکہ ہم تھوڑا سا اس کنسیپٹ کو کلیئر کریں کہ توحید افعالی ہے کیا چیز، کہ افعالی کا مطلب ہے کہ اپنی زندگی میں پریکٹیکلی خدا کے کاموں کے حوالے سے انسان کو کیسا موحد ہونا چاہیے. ٹھیک ہے، تو یہ آیتیں اس چیز کو بھی، اس کنسیپٹ کو بھی بہت اچھے طریقے سے کلیریفائی کرتی ہیں. تو ہمارا مین پرپز جو ہے وہ یہ تھا. اچھا، اب میں تھوڑا سا، جیسے میں نے کہا کہ اتنا اوور ویلمنگ ہے کہ کیا کیا بات کریں اور کیا کیا چھوڑیں، تو لیکن میں کوشش کرتا ہوں کہ زیادہ تر وہ گفتگو کروں کہ جو نسبتاً ہمارے لیے زیادہ مفید ہو، فائدہ مند ہو، زیادہ جس سے ہمیں پریکٹیکل باتیں حاصل ہوں بنسبت بہت زیادہ تفسیر میں جانے کے بجائے. پہلا میں نے آپ سے عرض کیا تھا کہ قرآن کریم کے اندر اگر آپ اس کے معنی کو سمجھنا چاہتے ہیں تو پہلی اسٹیج ہے قرآن کے الفاظ کو صحیح سمجھنا اور لفظوں میں دقت کرنا، لفظوں میں جسے کہتے ہیں کہ انسائٹ اور تھوڑا سا ڈیپتھ ڈیولپ کرنا، کیونکہ اس کے بغیر اگر ہم جلدی کریں نتائج اخذ کرنے میں تو موسٹ آف دا ٹائم وی اینڈ اپ ایٹ رانگ پلیس، یعنی ان جگہوں تک ہم پہنچ جائیں گے کہ جو ہمارے اپنے دماغ کی باتیں تو ہوں گی لیکن خدا وہ چیز نہیں کہنا چاہ رہا، ٹھیک ہے؟ تو اس لیے اور وہاں پر پھر عربی کی اہمیت آتی ہے کہ ظاہر ہے کہ جب آپ لفظ قرآن کو سمجھنا چاہتے ہیں تو اس کی لغت اور گرامر اور وہ ساری چیزیں جو ہیں وہ ظاہر ہے پھر اس کی امپورٹنس ہے، لیکن دیٹ از ناٹ آل، یعنی کہ پھر آپ نے ایک دفعہ الفاظ قرآن کو صحیح سمجھ لیا پھر اس کے بیونڈ ایک نیا سفر شروع ہوتا ہے کہ جو جس کی طرف گائیڈنس قرآن سے خود ملتی ہے، اہل بیت علیہم السلام سے ملتی ہے، اور ایک اور جو بڑی اہم بات ہے کہ انسان کا نفس جتنا زیادہ پاک اور طیب و طاہر ہو اتنا ہی قرآن کا نور دل پر زیادہ روشن ہوتا ہے اور ریفلیکٹ کرتا ہے، تو وہ پھر اسٹیجز بیونڈ ہیں، لیکن پہلی اسٹیج ہے الفاظ قرآن کو صحیح سے سمجھنا۔ اچھا، اب میں اپنے خیال کے مطابق پانچ چھ مثالیں دیتا ہوں، ٹھیک ہے؟ آپ اس میں ایڈ کر سکتے ہیں کہ میں جب ان پانچ آیتوں کو پڑھ رہا ہوں تو فار ایگزامپل سب سے پہلی چیز جو میرے سامنے آئی پہلی آیت میں 74 میں، جس پر ہم نے پچھلی دفعہ گفتگو کی، لفظ اب، ابھی ہے۔ اچھا، اب کا جو لفظ ہے اگر کوئی زبان نہ جانتا ہو تو وہ بالکل بھی اس پوائنٹ کو پک نہیں کر پائے گا کہ اب کا لفظ اس کے مصداق کئی ہیں، یعنی بظاہر اس کا معنی ہے فادر یا فارسی میں پدر یا باپ، لیکن اس کو اپلائی کئی مقامات پر کیا جا سکتا ہے، یعنی جیسے اردو میں بھی ہم کہتے ہیں کہ روحانی باپ یا اس قسم کے جو چیزیں لفظ استعمال کرتے ہیں، لیکن اگر صحیح زبان بولنے والا ہو وہ والد کا لفظ کبھی اس معنی میں استعمال نہیں کرے گا۔ یعنی اب اور والد میں فرق ہے، والد کا مطلب یہ ہے کہ انسان جس سے پیدا ہوا، اور اب کا مطلب یہ ہے کہ انسان جس کی سرپرستی میں رہتا ہے، وہ باپ ہوتا ہے عام طور سے، اور وہ خاندان کا سربراہ بھی ہو سکتا ہے، وہ پرانے زمانے کے لحاظ سے دیکھیں تو قبیلے کا سربراہ بھی ہو سکتا ہے، ٹھیک ہے؟ تو یہ جس کی تشریح کر چکے کہ قرآن کریم کی دوسری آیتوں کے ساتھ جب آپ اس کو کنیکٹ کرتے ہیں تو ہمیں یہ سمجھ میں آ جاتا ہے کہ آزر جو تھا وہ ابراہیم علیہ السلام کا اب، یعنی ان سم سینس ہی واز دا گارجین، اور اس طریقے کا گارجین تھا کہ حضرت ابراہیم علیہ السلام نے اس کے لیے ظاہری احترام کو بھی مد نظر رکھا ہے کہ یا خاندان کا سربراہ تھا یا اس وقت ان کے گھر کا سربراہ جو بھی تھا، لیکن ان کا وہ باپ یعنی پدر سلبی نہیں تھا، یہ بات ثابت ہے۔ تو یہ ایک اہم نقطہ ہے، جب تک آپ زبان نہیں جانیں گے اس وقت تک اس کو پکڑ ہی نہیں پائیں گے اس پوائنٹ کو، ٹھیک ہے؟ دوسرا، جب اگلی آیت میں بات آئی کہ وَكَذَٰلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ، اب اس میں یہاں بھی ایک بڑا اہم وہ ہے کہ جیسے آپ نے دیکھا کہ اب کا ترجمہ سب جگہ فادر 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 ہو رہا ہے، لیکن خود زبان عربی آپ کو یہ بتا رہی ہے کہ اٹ مے بی سم ون ادر دین دا بایولوجیکل فادر۔ تو اسی طریقے سے جب نوری ملکوت السماوات والارض کا مطلب ہے تو یہاں پر بھی ذہن رکتا ہے کہ آسمان اور زمین کی ملکوت یعنی کیا، جو لفظ ملکوت ہے یہ خود ایک ہمیں متوجہ کر رہا ہوتا ہے۔ اب اس کا ترجمہ کر دیا ہیونز، لیکن ہیونز سے کیا مطلب ہے؟ ہیونز سے مطلب یہ آسمان ہے، کون سا آسمان ہے، کیا چیز ہے، یعنی کہ جیسے میں آپ سے عرض کر رہا ہوں نا کہ قرآن کے الفاظ خود اپنی طرف متوجہ کراتے ہیں کہ میرے اندر غور کرو، مجھ میں تفکر کرو، اور یہ صرف اسی وقت ممکن ہے کہ جب آپ ہر لفظ پہ توجہ کریں گے، और जबान का एक बैकग्राउंड रखते होंगे, ठीक है, वरना बिल्कुल मामला साफ हो जाएगा कि अब ये मलकूत क्या चीज़ है कि कुरान करीम ने आसमानों और ज़मीन के लिहाज के एतबार से एक जगह लफ्ज़ मुल्क इस्तेमाल किया है, एक जगह लफ्ज़ मलकूत इस्तेमाल किया है, क्या फ़र्क है इन दोनों में? यानी आसमानों और ज़मीन के मुल्क क्या चीज़ है और आसमानों और ज़मीन की मलकूत क्या चीज़ है, ठीक है, ये एक चीज़ जो हमें हमारी तवज्जो अपनी तरफ खींचती है। फिर दूसरा उससे पहले आ रहा है नूरी, हमने दिखाया। अब देखना भी अरबी जबान में, बल्कि हमारी उर्दू में भी ये लफ्ज़ मौजूद हैं, लेकिन उर्दू भी हमारी ऐसी ही है माशाल्लाह, कि एक चीज़ हम कहते हैं कि एक शय को देखो और एक चीज़ पर निगाह या नज़र करो, इन दो में क्या फ़र्क होता है?
देखने के लिए निगाह करना जरूरी नहीं है, मतलब देखने के लिए गौर करो की सेंस में भी यूज होता है।
देखने का मतलब जो है वो ये है कि अपनी आंखों से एक चीज तुम्हारे सामने नजर आ जाए, तुम देख लो ये क्या चीज है। निगाह करने का मतलब है कि उसकी तरफ मुतवज्जे हो और समझने की कोशिश करो कि यहां क्या पाया जाता है। यानी मैं इसकी एक मिसाल आपको दूं, अक्सर ये मसला कहाँ पे होता है? रुयते हिलाल में, कि हमने आसमान की तरफ निगाह की लेकिन चांद को नहीं देखा, या हमने चांद पर नजर की लेकिन चांद नहीं दिखाई दिया, ठीक है। तो नजर करने का मतलब है कि एक चीज को आप अपनी तवज्जो के फोकस में ला रहे हैं और इस तरीके से उसकी तरफ मुतवज्जे हैं कि यू विल एक्सट्रैक्ट समथिंग आउट ऑफ इट, कि ये क्या चीज़ है, ठीक है। जैसे कि जैसे आप इस पर निगाह कर रहे हैं तो आपको कम से कम इतना समझ में आ जाना चाहिए कि ये कोई खाने की चीज़ है, ये कोई चेहरे पे लगाने वाली चीज़ नहीं है मिसाल के तौर पे, ठीक है। ये निगाह और नज़र की क्वालिटी है कि हमने एक चीज़ की तरफ निगाह की, उसकी तरफ तवज्जो की, कुछ ना कुछ उसके हवाले से एक नज़रिया बरामद कर लिया, एक आइडिया डेवलप कर लिया, ये नजर है, निगाह है। देखने का मतलब ये है कि हमने एक चीज को अच्छे तरीके से देख लिया कि ये क्या है, उसके बारे में हमें कोई शक शुबा नहीं है, हम उसके बारे में अब कंफ्यूजन का शिकार नहीं है। अच्छा, ये भी जाहिर है कि अभी थोड़ा सा मैं उसको भी साथ साथ लेके चलना चाहता हूं कि कुरान करीम के मायना देखें खुद कुरान से समझ में आते हैं। ये बात मैं किस बेसिस पे कर रहा हूं, यानी मुझे ये आइडिया कहाँ से डेवलप हुआ कि देखने और नज़र में फ़र्क आता है? अगर ये ज़बान ना, अगर ये ज़बान की बारीकियों में ना भी हो, खुद कुरान के अंदर ये चीज़ मौजूद है। सूरह आराफ में खुदा कहता है, अफलम यनज़ुरू फी मलकूत समावात वल अर्द, इन जनरल बयान कि क्या ये लोग आसमानों और ज़मीन की मलकूत में नज़र नहीं करते? यानी ये हमसे खिताब है। हज़रत इब्राहिम के लिए खुदा कह रहा है कि हमने उनको आसमानों और ज़मीन की मलकूत दिखाई। तो यहां से मुझे ये बात साफ समझ में आ रही है कि मलकूत समावात और अर्ज पे एक हम जैसे लोग नज़र कर सकते हैं, ये पॉसिबिलिटी है कि निगाह करें और कुछ आइडियाज डेवलप करें। इब्राहिम अलैहिस्सलाम के लेवल का इंसान जो है वो उसकी हकीकत को देखकर, यानी देखने का मतलब है आपने चांद देख लिया, अब आपको कोई शुबा नहीं है, शक शुबा नहीं है कि क्या चीज़ है, चांद आसमान पे है या नहीं है। लेकिन अगर आप खाली आसमान पे नजर कर रहे हैं तो आप डाउट में कि चांद है नहीं है, मुझे ये जो छोटी सी चीज नजर आ रही है चांद हो सकती है, ये नजर का मसला है कि यू आर नॉट सर्टन, लेकिन स्टिल यू एक्सट्रैक्ट एंड डेवलप सम आइडियाज। तो नूरी, रूयत और नजर में फर्क है। तो हजरत इब्राहिम अलैहिस्सलाम को खुदा ने निगाह नहीं कराई, रूयत कराई, दिखा दिया कि मलकूत समावात और अर्ज क्या चीज है, ये एक बात। फिर इन द एंड एक जो जुमला है इसका भी, यानी इसकी भी ब्यूटी, जिसके इंशाल्लाह आखिर में मैं जाके जिस पे बात करूंगा, اس کی بھی خوبصورتی کو آپ مد نظر نہیں رکھ سکتے، اس کو نہیں سمجھ سکتے جب تک آپ زبان نہ جانیں. انی وجہتو وجہیہ، اس کا کیا معنی ہوگا؟ اس کے میننگ کیا لکھ دیتے ہیں؟ آئی ہیو ٹرنڈ مائی سیلف، بہت دور ہے. نہیں ٹھیک ہے نا، وہ تو صحیح ہے، لیکن آپ اس کے ایگزیکٹ میننگ میں جائیے، ورڈز میں جائیے. انی بے شک میں، بے شک وجہ تو کیا مطلب ہوا؟ اپنی جہت کو قائم کرتا ہوں یا اپنی جہت کو موڑتا ہوں، اپنی جہت کو موڑتا ہوں. وجہیا اپنی، اپنے وجہ، یعنی ان اے وے اٹ از ریپیٹنگ. یہی تو، یعنی یہی تو چیز ہے کہ جو ہمیں متوجہ کراتی ہے. اس کا مطلب یہ نہیں ہے کہ میں نے اپنی جہت کو اللہ کی جہت سے ملا لیا ہے، یہ میننگ نہیں ہے. حالانکہ میں نے بھی کبھی اس بارے میں اس طریقے سے بات کی، لیکن یہ نہیں ہے ایگزیکٹ میننگ. انی وجہ تو بے شک میں قائم کرتا ہوں یا موڑتا ہوں اپنی جہت کو. وجہیہ، بلکہ وجہ تو وجہیہ مل کے ایک نتیجہ دیتا ہے کہ میں موڑتا ہوں اپنی جہت کو. اس میں جہت خدا کا کوئی ذکر نہیں ہے. جو خاص بات ہے نا وہ یہ ہے، یعنی کہ وجہ تو، کہ یہ ایک فعل جس کا ہم ذکر کر رہے ہیں کہ میں جہت قائم کرتا ہوں، اور اپنی جہت، میں قائم کرتا ہوں اپنی جہت، نہ کہ میں ملاتا ہوں یا میں قائم کرتا ہوں اپنی جہت کو خدا کی جہت کے ساتھ. یہ ابھی انشاءاللہ اس پہ بات کرتے ہیں. بظاہر یہ تاکید ہے، بظاہر یہ اصرار ہے. جی، لیکن للذی کا مطلب جہت خدا نہیں ہے، بلکہ اس کے لیے. ٹھیک ہے، تو یہ تمام باتیں کہ جس کو ہم، یعنی کہ اگر ہم سادہ زبان میں تفسیر کر رہے ہوتے ہیں یا ایک سلیس گفتگو میں بات کر رہے ہوتے ہیں، تو کیونکہ پہلے کبھی ہم نے اس آیت پہ اتنی دقت کے ساتھ گفتگو نہیں کی، تو تقریباً ایسی بات کی کہ جو حقیقت سے کلوز ہو. لیکن جتنا جتنا آپ اس کے ایگزیکٹ میننگ آف دا اپیرنٹ ورڈز، اس کو جتنا زیادہ ملحوظ خاطر رکھیں گے، جتنا زیادہ اس میں دقت کریں گے، اتنا زیادہ آپ کو ڈیپر میننگز اور ڈیپر سینس آپ کے سامنے اوپن اپ ہوتا چلا جائے گا. ٹھیک ہے، یہ کچھ متوجہ. ارے آخری میں جو بہت بہت مزیدار نقطہ ہے کہ حضرت ابراہیم علیہ السلام کے جو اپنی قوم کے حوالے سے تین جملے نقل ہوئے جو ان سے بات کر رہے ہیں، ایک تارے کے بارے میں، ایک چاند کے بارے میں، ایک سورج کے بارے میں. ہر جگہ آپ دیکھیں کہ حضرت ابراہیم کیا کہہ رہے ہیں، قال ھذا ربی. تینوں جگہ پر، تینوں مقامات پر، چاہے تارے کے حوالے سے بات ہو، چاہے چاند کے حوالے سے بات ہو، چاہے سورج کے حوالے سے بات ہو، تینوں مقامات پر ایک ہی جملہ ہے جو ریپیٹ ہو رہا ہے، قال ھذا ربی، قال ھذا ربی، قال ھذا ربی. ٹھیک ہے، اس میں جو علامہ طباطبائی نے جو جس طرح متوجہ کرایا کہ اس، میرا خیال ہے شاید ہی کسی مفسر نے اس نقطے کو پکڑا ہو یا پک کیا ہوگا، اس میں یہ ہے کہ آپ جب سورج کی طرف آتے ہیں، سورج والی آیت کی طرف، تو آپ دیکھیں گے کہ فلما را الشمس بازغتن، کہ پس جب اس نے دیکھا سورج کو طلوع ہوتے ہوئے، یہاں پر بازغن نہیں ہے، بازغتن ہے، یعنی قمر میں بازغن ہے مذکر، شمس میں بازغتن ہے یعنی مؤنث. اسی طریقے سے تارے اور چاند کے لیے فلما افلا، سورج کے لیے فلما افلت یعنی مؤنث، افلا مذکر، افلت مؤنث. لیکن حضرت ابراہیم علیہ السلام کہہ رہے ہیں ھذا ربی، جو کہ مذکر ہے. क्या होना चाहिए था? हाज़े ही होना चाहिए था ना मुअन्नस के लिए, जो अरबी का एक बेसिक कायदा है कि मुअन्नस के लिए हाज़े ही है, मुज़क्कर के लिए हाज़ा है।
इसका मतलब वो पहले से जानते हैं, इससे जाहिर हो रहा
ना। अब ये अजीब बात है ना, एक तो ये कि सब के लिए हाज़ा रब्बी हाज़ा रब्बी हाज़ा रब्बी, और मुअन्नस के लिए भी हाज़ा रब्बी। ठीक है, इससे अब इसको आप सोचें, ये है अजीब बात या नहीं? और ये आप उस वक्त तक नहीं पकड़ सकते जाहिर बगैर, जब तक आप ज़ाहरी लफ्ज़ों पर गौर ना करेंगे, ज़बान को नहीं जानेंगे। ये किस किस्म का बयान है? अब मैं आपको एक मिसाल दूं, आप मुझे बताएं। माशाल्लाह आप सब लोग, अभी अभी तो आप में से कोई लोग छोटे छोटे बच्चों की भी परवरिश कर रहे हैं, आप लोग ज़्यादा बेहतर बता सकते हैं कि बच्चे जब गुफ्तगू करते हैं, यानी व्हेन दे आर इन द प्रोसेस ऑफ लर्निंग द लैंग्वेज, तो हर चीज़ को ये बोलते हैं और मुज़क्कर बोलते हैं। ये बात सही है या नहीं? यानी बच्चे ये और वो में तफरीक नहीं करना जानते कि ये यहां रखा है वो वहां मौजूद है, बल्कि हर चीज में ये और हर चीज मुज़क्कर शुरू शुरू में। तो उन्होंने कहा कि ये अंदाज़े खिताब हजरत इब्राहिम अलैहिस्सलाम का बयान कर रहा है कि ये बिल्कुल नौखेज है, नौखेज। यानी ये जब उनके बारे में जो रिवायत है कि उनकी वालदा ने उनको ग़ार में छुपा दिया था नमरूद के खौफ से, ये पहला दिन है कि जब वो 12-13 साल या जो भी उनका सन है, उस वक्त उस ग़ार से निकलकर पहला दिन है जो अपनी सोसाइटी में है, एंड ही हैज़न्ट इवन लर्न्ड द रूल्स ऑफ लैंग्वेज। तो उसके लिए जबान सीखने की जरूरत थोड़ी है। यही तो मैंने आपसे कहा कि मलकूत के मुशाहदे के लिए इस दुनियावी जबान के सीखने की कोई शर्त थोड़ी है। उसके लिए वो कल्ब और इस्तेदाद चाहिए। ठीक है, यानी कि ये है जी बात। अच्छा, और इस पे उन्होंने कहा कि बाज लोग एतराज कर सकते हैं कि नहीं, उनकी जबान इब्रानी थी, अरबी नहीं थी। तो ये तो उन्होंने कहा नहीं, लेकिन जब बाकी जब नमरूद के सामने हज़रत इब्राहिम ने मुकालमा किया, जो सूरह बकरा में, वहाँ भी सूरज की मिसाल दी है ना कि मेरा रब जो है वो सूरज को मशरक से निकालता है, और अगर तू जो है खुदा है तो उसको मगरब से निकाल के दिखा। वहाँ सही लैंग्वेज इस्तेमाल की है, वहाँ सूरज को मुअन्नस कहा उन्होंने। तो इस जगह पर हज़रत इब्राहिम जो हर एक को मुज़क्कर और हाज़ा, हर एक को ये और मुज़क्कर, हालांकि चांद तारा आसमान पर है, कोई सामने थोड़ी रखा हुआ है कि जिसके बारे में ये बोला जाए। मतलब तीनों जो ऑब्जेक्ट्स हैं वो हेवनली ऑब्जेक्ट्स हैं ना। हाजा तो ये का मतलब सामने होता है, जो चीज सामने हो उसके लिए जालिका होना चाहिए, तिलका होना चाहिए। लेकिन ये चीज़ें ना कुरान की ये ब्यूटीज़ जो है ना, ये कहाँ से निकलती हैं? ज़ाहरी अल्फाज पे गौर करने से निकलती हैं। तो इस वजह से जो ज़रूरी है पहले स्टेप पे, जो चीज़ ज़रूरी है कुरान को समझने के लिए, कि ज़ाहरी अल्फाज में दिक्कत की जाए, क्योंकि कुरान का एक लफ्ज़, एक हर्फ, एक आराब भी मोहमल नहीं है, यानी बेमाना नहीं है, बेतुक नहीं है। तो इससे हमें यह बात समझ में आ रही है कि इब्राहिम अलैहिस्सलाम अभी अपनी जिंदगी का पहला, और ये पहली रात है, पहली रात और दिन है जो उन्होंने अपने माशरे में गुजारी है। और बज़ाहिर ऐसा लगता है, यानी कि अब इसमें दो एहतमाल आते हैं कि जो हम बात कर रहे थे कि उन्होंने इस तरीके से बात क्यों की। ये भी पॉसिबल है कि वो कौम की गुमराही को सही करना चाह रहे हों, कि उनमें से कुछ जो सितारा परस्त हों या माँ और मेहर परस्त हों, या अभी खुद भी वो पहली मरतबा देख रहे हो इस किस्म की चीज़ें और इस तरीके से। लेकिन ये खुद इस बात का सबूत है कि अभी हज़रत इब्राहिम अलैहिस्सलाम जो हैं वो इतने ज़्यादा कम सन और कम उम्र हैं, और इस माशरे में, यानी कि पहली दफ़ा कि अभी वो ज़बान और बयान के रूल्स को और ग्रामर और लैंग्वेज को, और बल्कि बच्चों की ज़बान में बात कर रहे हैं। कि जिस तरीके से कि बच्चे, मैंने आपसे कहा और मैंने कहा आप देख इसको देखिएगा नोट करके, कि बच्चे ये और वो की तरफ नहीं जाते बल्कि ये और मुजक्कर, ठीक है ना। क्या यहाँ भी मैं ख़ास तौर से देखता हूँ कि वो, क्योंकि बेचारे जो छोटे बच्चे होते हैं वो अंग्रेज़ी और उर्दू के चक्कर में फंसे हुए होते हैं, तो जब वो उर्दू बोलते हैं तो बिल्कुल यही काम करते हैं, यानी हर चीज़ को मुजक्कर बोल रहे होते हैं इन द बिगिनिंग। तो ये एक बात थी। अच्छा, दूसरा जो एस्पेक्ट है यानी कुरान करीम की आयतों को समझने के हवाले से, वो है तफसीर कुरान बिल कुरान, कि आप किसी भी दूसरे पहलू पर जाए बगैर, किसी भी दूसरी चीज़ को इस्तेमाल किए बगैर, सबसे पहला काम क्या करना है कि इस जैसी दूसरी आयतों को मिलाना है, कनेक्ट करना है, ठीक है। और कुरान की आयतें जो हैं वो लाइक पीसेस ऑफ पजल हैं, और किसी भी जगह पर आयतें अगरचे के बज़ाहिर सेम होती हैं लेकिन रिपीट नहीं कर रही होती, बल्कि हर जगह पर वही चीज़ एक दूसरे अंदाज से एक नया मतलब समझा रही होती है, लाइक पीसेस ऑफ पजल है। तो दूसरी कैपेबिलिटी क्या होना चाहिए कि कुरानी आयतों को आपस में कनेक्ट करके कंप्लीट पिक्चर कैसे बनाई जाए। और इन मोस्ट ऑफ द केसेस आप ये चीज देखेंगे और पाएंगे कि आपके सामने एक पूरी तस्वीर आ जाती है, और फिर आपको हदीस की जरूरत पड़ती है उसकी तशरीह के लिए, न कि हदीस आके कुरान के माना को रिप्लेस कर देती है, ठीक है। यानी हदीस का रोल ये नहीं है कि हदीस आए और कुरान को हटा के और कह के नहीं ये बात है, बल्कि हदीस जो कुछ आप कुरान से पूरी पिक्चर बनाते हैं जो कि सेल्फ एक्सप्लेनेटरी होती है, लेकिन उसके अंदर कुछ बातें ऐसी होती हैं कि जो हदीस से हमको बेहतर समझ में आती हैं, यानी हदीस उसकी तफसीर और तशरी करती है कलाम मासूम। तो अब इससे जो मिलती
कनेक्ट आयत को जो है कैसे
बहुत आसान है, देखें वाकयात
नुक्ती मारने पे कि जो 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 लफ्ज यूज हो रहे हैं उससे कनेक्ट करेगा कि जो है समरी
लफ्ज, जैसे मिसाल के तौर पर मैंने इसीलिए आसान रास्ते से शुरू किया ना वाकयात। अब हजरत इब्राहिम अलैहिस्सलाम, अब आप देखेंगे हजरत इब्राहिम अलैहिस्सलाम के वाकयात को कुरान ने किन-किन मकामात पर नकल किया है, यानी 6-7 सूरतें हैं जहाँ तफसील से बात हुई है, सूरह हूद हो गई, सूरह शुरा हो गई, सूरह अंबिया हो गई, सूरह साफ़ात हो गई, ठीक है। अब आपने उन चीज़ों को सामने रखा, अब आपने जब इस बात को यहाँ से समझ लिया है कि ये हज़रत इब्राहीम अलैहिस्सलाम की ज़िंदगी के बिल्कुल इब्तदाई दौर का वाक़िया है, ठीक है, यानी हज़रत इब्राहीम की ज़िंदगी को खुदा ने शुरू से लेकर आखिर तक बयान किया है। जो उस दिन हम बात कर रहे थे कि वो जो आयत है रब्बन अग़फिर ली वले वालिदैया, वो एंड ऑफ लाइफ ऑफ जनाब इब्राहिम की आयत है।
तो जैसे सूरा बकरा तो कुरान शरीफ में पहले है और ये सूरा आराफ जो है वो सातवां सूरा है, छठा सूरा, तो कनेक्शन वैसे नहीं हो रहा है यहां पे, बिकॉज़ द सूरा आर इन डिफरेंट नंबर, दिस आयत इज आफ्टर दैट,
नहीं नहीं
इट कैन बी एनीवेयर,
नहीं नहीं। यानी जैसे जो हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी के आखिरी वाकयात हैं बिल्कुल एंड सूरह इब्राहिम में, जिसका नंबर 14 है, उसी से मिलते जुलते वाकयात जो उससे थोड़ा पहले के हैं वो सूरह बकरा में 125, 124 से 35 तक हैं, जो बिल्कुल शुरू में। लेकिन आपको इससे बात समझ में आ जाती है आम तौर से, एक चीज़ ये है कि मदनी सूरतों का एक अंदाज़ बयान डिफरेंट है, मक्की सूरतों का अंदाज़ बयान डिफरेंट है, लेकिन तरतीब के लिहाज से मक्की सूरतें बाद में ज्यादातर,
लेकिन उस तरतीब का भी इससे तो कोई ताल्लुक
नहीं, इससे कोई ताल्लुक नहीं, नहीं इससे कोई ताल्लुक नहीं,
हाँ
हाँ, इससे इससे आप वो नहीं डायरेक्टली रिलेट कर सकते।
क्या मल्टीपल लिंक हो सकते हैं, जैसे एक तरफ हजरत इब्राहिम का जोड़ा लेकिन आप दूसरी तरह दिमाग सोच रहे हैं तो आप सोच रहे हैं कि यहाँ शेख की बात हो रही थी, अब शेख की दूसरी आयतें यहाँ।
हाँ बिल्कुल 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 बिल्कुल, इसी लिहाज से तो मैं आपसे अर्ज कर रहा हूँ कि जब इंसान उसको लेके बैठता है ना इन अ ब्रॉडर स्कोप, तो वो दिमाग वैसे ही चक्कर खा जाता है, मतलब किस लिए, कि ताकि इसको बयान कैसे करें, कि इसमें इतनी सारे पहलू मल्टी डायमेंशनल निकल रहे होते हैं, यानी इन्हीं आयतों के ज़ैल में, एक मिसाल के तौर पर आप हज़रत इब्राहिम की बात कर सकते हैं, इन्हीं आयतों के ज़ैल में आप मलकूत पे बहस कर सकते हैं, इन्हीं आयतों के ज़ैल में आप तौहीद अफ़ाली पे बात कर सकते हैं, वजहुल्लाह पे बात कर सकते हैं, ये सारे के सारे टॉपिक्स इन पाँच छः आयतों में से निकल रहे हैं। ठीक,
एक चीज थी कि ये जो समावात और अर्ज का इंसानों के हवाले से भी कहा गया ना कि इनमें गौर करो, खुदा तक पहुंचने
नजर करो, मलकूत समावात और अर्ज पे।
तो क्या इसका लिंक इससे बनाया जा सकता है, मतलब कि बेसिकली मलकूत समावात और अर्ज क्या है, जो चीज समझ में आती है शायद मतलब गलत वो हो, लेकिन बेसिकली उन उन में थोड़ी या रिसर्च कहें या गौर फिक्र कहें, उस गौर फिक्र से खुदा तक पहुंचना यही मलकूत है ना। एक जाहिरी चीज है जो सामने नजर आ रही है, एक उसके पीछे हम उसे समझें कि भाई इनके पीछे किस तरह खुदा का एक निज़ाम काम करता है या खुदा की हिकमत है। तो क्या यहाँ पे भी वो मलकूत, क्योंकि बाद में जिक्र भी शम्स का और
जी,
तो ये क्या मलकूत समावात अर्ज क्या इसी मानों में हो सकता है कि
मलकूत को, जैसे मैंने कहा ना कि कुरान सारी बात समझाता है क्या है, कोई पहलू तशना नहीं छोड़ता कुरान। मलकूत की तारीफ बेहतरीन सूरह यासीन की आखिरी दो आयतों में, फसुबहान अल्लज़ी बियदेही मलकूतो कुल शय, तो उसमें जो कुछ खुदा के हाथ में वो मलकूत है, कुल हर शय की मलकूत है, हर शय की मलकूत है, और बेयदेही, और किसके हाथ में, फसुबहान, जो हर किस्म के शिर्क से पाक है।
इसको थोड़ा सा वाज़े
अभी फिर हम चले, मैंने आपको हवाला दे दिया कि इसको आप देख लीजिएगा, मलकूत की जो बेहतरीन तारीफ है वो सूरह यासीन की आखिरी दुआयतों में, इन्नमा अम्रुहु इज़ा अरादा शैअन अन यकूल लहू कुन फयकून, فسبحان الذي بيده ملكوت كل شيء إليه ترجعون। ठीक है, कुन मलकूत है, यकून मुल्क है, अम्र मलकूत है, खल्क मुल्क है,
हर चीज खुदा के,
यानी वो है कि मलकूत बेयदही कुल, और हर शय की मलकूत है, हर शय की, यानी हर शय की एक हकीकत है, हर शय की हकीकत है जो उसकी मलकूत है, और वो मलकूत खुदा के हाथ में,
और शय जो आप कह रहे हैं वो मुल्क में,
शय की अपेरेंट एग्जिस्टेंस मुल्क में, खिलकत है, क्रिएशन है, लेकिन खुदा कह रहे हैं कि जो कुछ तुम्हें अपेरेंटली नजर आ रहा है उसकी हकीकत नहीं है,
शय में सब नहीं आ जाएगा,
हर सब कुछ, सब कुछ, सब कुछ, सब कुछ, सब कुछ। तो कुरान करीम पूरी पिक्चर देता है, लेकिन उसके लिए आपको चीज़ें कनेक्ट करना पड़ेंगी। अच्छा, अब इस इन आयतों के हवाले से कि जो अभी हम बात कर रहे हैं, इससे हमें ये बात समझ में आई, यानी कि इनके लफ्ज़ों में गौर करने से ये बात समझ में आई कि ये हज़रत इब्राहिम के बिल्कुल बिगिनिंग का वाक़ है। ठीक है, यह हमें ज़ाहरी लफ्ज़ों में गौर करने से ये बात क्लियर हो रही है कि बिगिनिंग, अब बिगिनिंग कहाँ बयान हुई है जिससे हम इन आयतों को कनेक्ट कर सकें, वो मैं आपके सामने जल्दी जल्दी पढ़ जाता हूँ। वो है सूरह अंबिया, सूरह अंबिया आयत 52 एंड ऑनवर्ड्स। ठीक है, तो आप लोग भी जरा देख लें ताकि मुझे पढ़ने में आसानी हो जाए। वलकद आतैना इब्राहीम रुश्दहु मिन कबल, वलकद आतैना, और बेशक हमने दिया इब्राहीम, इब्राहीम को रुश्दहु, उसका रुश्द, मिन कबल, इससे पहले, क्योंकि इससे पहले, मिन कबल का मतलब क्या है कि इससे पिछली आयतों में जिक्र हुआ है जनाब मूसा और हारून अलैहिस्सलाम का, तो यानी कि हारून और मूसा से पहले हमने रुश्द अता किया किसे, इब्राहीम को, उसका रुश्द, व कुन्ना बेही आलमीन, और हम उसके बारे में आलिम थे। अब आप मुझे बताएं कि ये आयत सूरह अनाम की किस आयत की तशरीह कर रही है, یہ آیت سورہ ابراہیم میں جو ہم نے آیتیں پڑھیں 74-79، اس میں کس آیت کی تشریح کر رہی ہے، مزید اس کو ایکسپلین کر رہی ہے؟
یہ جو سورج چاند کا جو وہ ریجیکشن کر رہے ہیں وہاں،
کذالک نوری ابراہیم ملکوت السماوات والارض، کہ ابراہیم کو ملکوت سماوات و ارض کیوں دکھائی ہم نے؟ اس لیے کہ ابراہیم صاحب رشد تھے اور ابراہیم کی ریئل کیپیبلٹیز ہماری نظروں کے سامنے کھل گئیں، وکنا بہی عالمین۔ تو اس کا مطلب کیا ہوا کہ خدا اس، اب یہاں پہ جنرلائزڈ ہو گیا کہ خدا صرف ابراہیم کو نہیں دکھائے گا ملکوت سماوات و ارض، ہر اس شخص کو دکھائے گا کہ جو صاحب رشد ہو اور جس نے اپنی استعداد کو خدا کے سامنے ظاہر کر دیا ہو، یعنی جس کی استعداد اور کیپیبلٹی خدا پہ کھل جائے گی، عالمین یعنی حقیقت ہمارے سامنے واضح ہو گئی، ابراہیم کی کوالٹی ہمارے سامنے واضح ہو گئی، ابراہیم کا رشد واضح ہو گیا، تو ہم نے کیا کیا، ہم نے ابراہیم کو ملکوت سما، یعنی ہر شے کی حقیقت دکھا دی۔ ہم کہاں پھنسے ہوئے ہیں؟ چیزوں کے ظاہر میں پھنسے ہوئے ہیں جو ہر وقت ٹھوکریں کھاتے رہتے ہیں۔ جسے خدا ظاہر کے مقام سے ایلیویٹ کر کے حقیقتیں جس کے سامنے کھول دے، پھر اسے تھوڑی اثر ہوگا ان چیزوں کا، اس کے لیے پھر نمرود کی سلطنت کوئی چیز تھوڑی ہے، پھر اس کے لیے وہ بھڑکتی ہوئی آگ کوئی چیز تھوڑی ہے جس سے وہ خوفزدہ کر رہے تھے۔ آپ نے دیکھا کہ آیتیں کیسے ایک دوسرے سے کنیکٹ کرتی ہیں، تو یہاں پر، اور یہ قرآن کا بہت ٹپیکل اسٹائل ہے، بہت ٹپیکل اسٹائل ہے کہ جو کچھ ہم نے اپنے مخصوص بندوں کو دیا اس کا ایک ریزن ہے، دیٹ اپلائز ٹو آل ہیومن بینگس، یعنی یہ کوئی ڈسکریشن نہیں ہے، ایسا نہیں ہے کہ ہم نے کسی کے لیے فیورٹزم کی ہے، بلکہ ہم نے ان میں یہ کوالٹیز پائی ہیں کہ جس کی وجہ سے ان کو ایلیویٹ کیا ہے ٹو دس لیول۔ اگر تم بھی اپنے اندر یہ کوالٹیز پیدا کرو، تم بھی کسی نہ کسی درجے پر اس چیز کو حاصل کرو گے، ہم تمہیں بھی دیں گے، ٹھیک ہے؟ جیسے کہ یہ جو ملکوت سماوات و ارض کا مشاہدہ ہے، یہ صرف انبیاء تک تو نہیں ہے، صرف ائمہ تک تو نہیں ہے، دیگر انسانوں کے لیے بھی اپنے اپنے استعداد کے مطابق، ٹھیک ہے؟ یہ آیت اس کو سمجھا رہی ہے۔ پھر اس کے بعد اذ قال لابیہ وقومہ ما ھذہ التماثیل اللتی انتم لہا عاکفون، کہ جب ابراہیم نے، جب اس نے اپنے اب سے کہا اور قوم سے کہ یہ کس قسم کی تماثیل ہیں، تمثیل آپ سمجھتے ہیں، تمثیل کا مطلب یہ ہوتا ہے کہ ایک چیز ریپرزنٹیٹو ہو آف سم تھنگ ادر، جی تمثیل، یعنی جیسے کہ ہندوؤں کے اندر جو چیز ہے کہ یہ جو ہم بت بنا رہے ہیں یہ بت اصل چیز نہیں ہے، بلکہ یہ ایک مثال ہے، ریپرزنٹیٹیو ہے اور فلاں دیوتا فلاں اوتار فلاں فلاں، یہ تمثیل ہے، کہ یہ جو تماثیل ہیں جن کے ساتھ تم لگے بیٹھے رہتے ہو یہ کیا چیز ہے۔ اب یہ اس سے کنیکٹ ہو رہا ہے کہ نہیں، کہ یہ حضرت ابراہیم علیہ السلام ابھی بالکل پہلے پہلے اپنی قوم میں ہیں، ما حاضر ہی، یہ کیا چیز ہے کہ جیسے ایک بچہ یا ایک لڑکا کہیں نیا نیا جائے اور دیکھے کہ بھئی یہ سارے لوگ جو ہیں بتوں کو پوج رہے ہیں اور تصویریں ہیں اور اس قسم کی چیزوں کا، یہ کیا چیز ہے یہ جس کے ساتھ تم لگ کے بیٹھے ہوئے ہو، تو یہ اس کو، اس سے کنیکٹ ہو رہا ہے، اس کی
دیکھیں تو خدا کی تجلی تو ہر شے میں نظر آئے، مطلب اس طرح سے دیکھنا شروع ہو جائے تو ہر چیز کو، جو ہندو مذہب میں،
تو ماں ہا زہد تماثیل، یعنی اب اس سے وہ بات کوربریٹ کر رہی ہے کہ حضرت ابراہیم ابھی بالکل نئے نئے وارد ہیں، نو وارد ہیں اس جگہ پر، ما حاضر ہی، کیا ہے یہ سب کچھ جس کے ساتھ تم لگے بیٹھے ہو، کیوں ان کے لیے اپنے اتنے ڈیڈیکیشن شو کر رہے ہو؟
یہاں مؤنث استعمال کیوں کیا، یہ قرآن اپنی بیان ہی کر رہا ہے یا ان کے الفاظ بتا رہا ہے؟
تقریباً وہی چیز ہے، یعنی کہ قرآن کریم جب ایک بات بیان کرنا چاہ رہا ہے تو، یعنی وہاں پر جس انداز سے بات کی ہے نا، وہاں پر ایک نقطہ سمجھانے کے لیے بات کی ہے،
یہ الفاظ قرآن کے ہیں،
جی یہ حضرت ابراہیم کے لفظوں کو ہی نقل کر رہے ہیں، لیکن شاید ایز اٹ از نہیں،
جی
किस इसके साथ लगे हुए हो? कालू वजदना आबाना, उन्होंने जवाब दिया कि हमने पाया अपने आबाओ अजदाद को, लहा आबिदीन। अच्छा, इसमें मैं एक चीज़ थोड़ा सा, अभी हम आगे चल के पहले पूरा पढ़ लें फिर एक बात करते हैं। उन्होंने कहा कि हमने ऐसा करते हुए अपने आबाओ अजदाद को पाया कि वह इन सब की बंदगी करते थे, इनके साथ लगे हुए थे। قال لقد كنتم انتم وآباؤكم في ضلال مبين, کہ تم اور تمہارے آبا و اجداد سب کے سب کھلی گمراہی میں ہیں۔ قالوا اجئتنا بالحق, انہوں نے کہا کیا تم ہمارے پاس کوئی حق کی بات لے کر آئے ہو؟ ام انت من اللاعبین, یا ایسے ہی آ گئے ہو کمنٹ پاس کرنے, یعنی کھیل کرنے آ گئے ہو کہ بس دیکھا ہو کہہ دیا یہ غلط وہ غلط, یا کوئی حق بات لے کر آئے ہو؟ قوم نے جواب یہ دیا, قال بل ربكم رب السماوات والارض الذي فطرهن, انہوں نے کہا نہیں بلکہ تمہارا رب آسمانوں اور زمین کا رب ہے, جو فطرهن, جس نے فطرتوں کو خلق کیا ہے۔ مل رہی ہو شاید سے فطر السماوات والارض۔ اچھا, اب آپ ان دونوں چیزوں کو ملائیں, یعنی کنڈیمنیشن آف آئیڈولیٹری اور وہ برہان قائم کرنا تاروں اور چاند اور سورج کے ذریعے سے کہ رب حقیقی کون ہے, ان میں سے کون سا واقعہ پہلا ہے کون سا بعد میں ہے؟ ان آیتوں کو ملا کے بعد سمجھ میں آتی ہے کچھ, بتائیں کون سا واقعہ لگتا ہے کہ پہلے کون سا بعد میں؟ جی
وہ پہلے,
اس لیے ممکن ہے کہ اب حضرت ابراہیم ایوالو ہو رہے ہیں تو اب صحیح لینگویج یوز کر رہے ہیں, وہ پہلے, وہ پہلے۔
اچھا اچھا, تو اس میں دو واقعے وہ ہو رہے ہیں۔
اب آپ دیکھ رہے ہیں کہ میں نے جو آپ سے کہا تھا کہ پیسز آف پزل کی طرح آیتیں کنیکٹ ہو جاتی ہیں,
وہاں خدا نے کہا نا تاکہ یقین حاصل کر,
وہ چیز ہو گئی, یعنی کہ ملکوت وہ بات ہو گئی۔ اب اس کے بعد اپنی قوم میں چلنا پھرنا شروع کیا, اب دیکھ رہے ہیں کہ یہ بتوں سے لگے بیٹھے ہیں, یہ اس قسم کی چیزیں, اب وہ کہہ رہے ہیں یہ کیا ہے؟
جی جی, اس لیے میں ہاں
کہ اب ناؤ ہی از ان اے پراپر پوزیشن ٹو ٹاک, اب بات ہو رہی ہے۔ لیکن اور اس سے ثبوت اس بات کا مل رہا ہے کہ جب یہ کہہ رہے ہیں کہ رب السماوات والارض الذی فطرہن, اس کا مطلب ہے کہ یہ بات پہلے ذکر ہو چکی ہے کہ آسمانوں اور زمین کی فطرت کا پیدا کرنے والا ہی رب ہے, یہ مسئلہ پہلے سمجھا چکے ہیں, تبھی اس آیت میں اس کو ایز اے اسٹیٹمنٹ بیان کر رہے ہیں, نہ کہ اس کی دلیل دے رہے ہیں۔
تو جی بھائی, جو یہ آیتیں ہیں اس میں ایسا کیوں کیا گیا, مطلب ان کی ہم کو ایج, مطلب یہ کیوں فیکٹر دکھایا جا رہا ہے؟ قرآن تو جب
اس لیے فیکٹر دکھایا جا رہا ہے, اس لیے یہ فیکٹر دکھایا جا رہا ہے کہ ہر انسان جو اپنی فطرت پر قائم ہو وہ ابتدا سے موحد ہوتا ہے بغیر کسی کے سکھائے ہوئے۔ حضرت ابراہیم علیہ السلام کی اس نوخیزی, ہم کہتے ہیں نا ہم نے پڑھا نہیں, ہم نے سیکھا نہیں, مدرسے نہیں گئے, فلاں عالم کے پاس نہیں بیٹھے, خدا کہنا چاہ رہا ہے یہ عالم و مدرسے کا مسئلہ ہی نہیں ہے توحید, یہ مسئلہ فطری ہے۔ اس لیے بتائی جا رہی ہیں باتیں کہ ایک انسان جو فطرت سالم رکھتا ہے, پہلی دفعہ اس نے انسانوں کی شکل دیکھی ہے, پہلا سوال اس کے سامنے جو اٹھا ہے وہ یہی ہے کہ میرا رب کون ہے, کس کی پرستش کروں, کس کی بندگی کروں, اور اتنا پیور ہے وہ شخص کہ اس کو خدا نے حقیقت دکھائی اور وہ اس کے ساتھ موو کر رہا ہے۔ یعنی یہ ہمارے لیے لمحہ فکریہ ہے کہ ہم اپنی پیدائش سے بلوغت تک اپنے ہاتھوں سے اپنے بچوں کو تباہ کرتے ہیں, اور ان کے اوپر, ان کے نفوس اور قلوب پر اتنی گندگی مل لیتے ہیں کہ وہ بیچارے مرتے دم تک نہیں سمجھ پاتے کہ توحید کیا ہے۔ یہ پہلو ہے اس کے اندر کہ جو شخص صحیح فطرت صحیح پر باقی ہو مثل ابراہیم علیہ السلام, وہ اس جگہ پہ ہوتا ہے اور وہ اس کے سامنے, یعنی یہ کوئسچنز فطری ہیں, یہ کوئی تعلیم و تدریس کے مسائل نہیں ہیں۔ یہ ہر انسان کی فطرت میں سے اٹھتے ہیں سوال، تمہارا رب کون ہے، کس کی پوجا کرتے ہو، یا اپنے قوم کے آگے کہ تم ان کے آگے جھکے ہوئے ہو، تم کیوں ان کے آگے جھکے ہوئے ہو. ایسے بھی آپ بات کر رہے تھے نا دلیل و برہان کی، کہ خدا کو پہچاننا ہے تو دلیل و، تو یہ دلیل و برہان انسان کے اندر سے اٹھتی ہے، اس کے لیے کسی اسکول، مکتب، مدرسے، مولوی کی ضرورت نہیں ہے. تو حضرت ابراہیم علیہ السلام اب، یعنی کہ وہ چیز پہلے ہو چکی، کیونکہ اب پہلے بتا چکے ہیں رب اور فاطر السماوات والارض کے ایک ہونے کو، تو اب یہ اسٹیٹمنٹ ہے، نہ کہ اس کو کسی دلیل سے بیان کر رہے ہیں. وَأَنَا عَلَى ذَلِكُم مِّنَ الشَّاهِدِينَ کہ میں اس پر گواہوں میں سے ہوں. کس چیز پر گواہوں میں سے ہوں؟ کہ جو آسمانوں اور زمین کی فطرت کا پیدا کرنے والا ہے وہی رب ہے، میں اس پر گواہ ہوں. یہ جملہ کیوں کہہ رہے ہیں؟ اس لیے کہ کذالک نوری ابراہیم ملکوت السماوات والارض. تو گواہی وہی دے سکتا ہے کہ جس نے ایک چیز کو دیکھا ہو. تو اب آپ کو بات سمجھ میں آ رہی ہے نا کہ اب یہ اس کے بعد والا سیکوینس ہے. تمام آیتیں اس بات کی طرف اشارہ کر رہی ہیں. وَتَاللَّهِ لَأَكِيدَنَّ أَصْنَامَكُمْ اور میں، یعنی خدا کی قسم، میں ایک چال چلوں گا تمہارے بتوں کے ساتھ. بعد ان تولوا مدبرین اس کے بعد کہ جب تم یہاں سے مڑ کے چلے جاؤ گے، یعنی جب یہ اکیلے رہ جائیں گے. فجعلناہم جزازا الا کبیرا لہم لعلہم الیہ یرجعون کہ پھر انہوں نے ان سب کو توڑ دیا سوائے جو ان میں سب سے بڑا تھا، تاکہ جب یہ پلٹ کر آئیں تو پھر انہوں نے کہا کہ من فعل ھذا بآلہتنا کہ یہ ہمارے خداؤں کے ساتھ کس نے یہ کام کیا. انہ لمن الظالمین بے شک وہ ظالمین میں سے ہیں. قالوا کہنے لگے ان میں سے کچھ لوگ، سمعنا فتن ہم نے سنا ہے ایک جوان کے بارے میں، یذکرہم یقال له ابراہیم، یذکرہم جو ان کے بارے میں بات کرتا تھا، اچھی گفتگو نہیں کر رہا تھا، یعنی بتوں کی عظمت کا قائل نہیں تھا، بتوں کی الوہیت کا قائل نہیں تھا. یقال له ابراہیم جس کو کہتے ہیں ابراہیم، یہ جملہ کیا بتا رہا ہے؟ یقال له ابراہیم، یہ کیوں نہیں کہا کہ ان کا نام ابراہیم تھا؟ یعنی اس جوان کے، اس جوان کا کام ہو سکتا ہے جو بتوں کو اچھی نظر سے نہیں دیکھ رہا تھا یا بتوں کے بارے میں اچھے رائے نہیں رکھتا تھا، جس کا نام ابراہیم تھا. یقالو کہ کہتے ہیں اس کو، اس کے لیے ابراہیم. یعنی اس سے یہ بات پتہ چلتی ہے کہ ابھی ابراہیم علیہ السلام اپنے معاشرے میں ویل نون نہیں ہے. یعنی نام جانا پہچانا نہیں ہے کہ ہم کہنا کہ ہاں فلاں صاحب تھے شاید ان کا یہ نام ہو، سم تھنگ لائک دس. یقالو لہو ابراہیم. اس کے بعد ان کو لے آئے اور کہا انت فعلت ھذا بآلہتنا یا ابراہیم، یا ابراہیم کیا تم نے یہ کام کیا ہے ہمارے خداؤں کے ساتھ. قال بل فعلہ کبیرہم انہوں نے کہا بلکہ یہ کام ہے ان کے بڑے کا. کبیرہم ھذا فاسألوہم ان کانوا ینتقون ان سے پوچھ لو، مطلب ان بتوں سے پوچھ لو، بڑے سے نہیں، بڑے سے نہیں، ان بتوں سے پوچھ لو اگر یہ بولتے ہوں تو. فرجعوا الى انفسہم جب ابراہیم علیہ السلام نے ان سے یہ بات کی، وہ پلٹے اپنے نفسوں کی طرف. دے یعنی جسے آپ کہتے ہیں کہ انہوں نے سول سرچنگ پر آمادہ ہوئے، اپنے نفوس کی طرف گئے. فرجعوا الى انفسهم فقالوا انكم انتم الظالمون اور اپنے آپ سے کہنے لگے کہ بے شک تم ظالم ہو. یعنی کہ ایسوں کو پوچھتے ہو کہ جو نہ بول سکتے ہیں اور نہ اپنا دفاع کر سکتے ہیں، کیا کر رہے ہو؟ یعنی نفوس میں حقیقت واضح ہو گئی. تو حضرت ابراہیم علیہ السلام کے اس کام سے کیا ہوا؟ اپنے نفوس کی طرف متوجہ ہونے پر مجبور کر دیا ابراہیم علیہ السلام نے اس طریقے سے. ثم نکسوا علی رؤوسہم، یعنی یہ نفسوں میں یہ حالت پیدا ہوئی کہ خود انہوں نے اپنے کو لعنت ملامت کی کہ تم ظالم ہو. پھر ظاہر حضرت ابراہیم نے ایک سوال پوچھا ہے کہ بھئی تم مجھ پر الزام لگا رہے ہو، یہ بڑا صحیح سالم کھڑا ہے، باقی سب ٹوٹے پھوٹے ہیں، پوچھو ان سے ان کو کس نے مارا ہے، کس نے توڑا ہے. تو اب بولتے وقت کیا ہوا، ثم نکسوا علی رؤوسہم، اب ان کے سر جھک گئے شرم کے مارے جب جواب دینے کا موقع آیا، اور کہنے لگے لقد علمت ما هؤلاء ينطقون، کہ تم تو اس بات کا علم رکھتے ہو کہ یہ بولنے والے نہیں ہیں، بول نہیں سکتے. قال افتعبدون من دون الله ما لا ينفعكم فيها شيئا ولا يضركم. اب حضرت ابراہیم علیہ السلام نے دلیل قطعی پیش کی جو کہ ایک کامن مین کے لیے، یہ اعلیٰ معیار کی دلیل نہیں ہے توحید، کامن مین کے لیے کم از کم اتنا تو سمجھو کہ کیا ان کی تم بندگی کرتے ہو اللہ کو چھوڑ کر جو نہ تمہیں نفع پہنچا سکیں کسی چیز کے بارے میں نہ نقصان. افن لکم، تف ہے تمہارے اوپر. ولما تعبدون من دون اللہ، اور ان تمام چیزوں پر کہ جن کو تم خدا کے سوا جن کی پرستش کرتے ہو، افلا تعقلون. یہ آپ کو دلیل ملی، وہی آپ کی بات جو اس کو میں بار بار ریفر کر رہا ہوں، افلا تعقلون. عقیدے بر بنائے عقل ہونا چاہیے، یعنی یہ نہیں کہ آبا و اجداد ایک کام کر رہے تھے تو اب تم بھی اندھوں کی طرح وہی سب کچھ کرنے بیٹھ گئے. صحیح، افلا تعقلون، جس کی پرستش کرتے ہو، جس کے آگے جھکتے ہو، جس کو اپنا رب مانتے ہو، تمہاری عقل بھی اس کی تائید کرتی ہے کہ نہیں، جو تمہیں خدا نے سوچنے کی، سمجھنے کی، تفکر کی، نتیجے تک پہنچنے کی صلاحیت عطا کی ہے، اس کو کیوں تم نے پسے پش ڈالا ہوا ہے، اندھی تقلید میں کیوں مبتلا ہو؟ کیا تمہاری عقل اس کی تائید کرتی ہے؟ اب دیکھیں، جیسے فار ایگزامپل کرسچن ورلڈ میں کیا ہوا، عقل نے پہلے اس بات پر آمادہ کیا کہ جو کچھ چرچ کہہ رہا ہے یہ غلط ہے، عقل نے آمادہ کیا، لیکن جب یہ خود اس جگہ تک پہنچے تو پھر بے عقل خود ہو گئے. یعنی عقل کے سہارے سے جب یہ اس جگہ تک پہنچے کہ جہاں پر خدا کو یہ بہت بہتر طریقے سے سمجھ کے اس کی بندگی کر سکتے تھے، ان کی ہوا و ہوس نے انہیں پھر سے بے عقل بنا دیا. یہ شیطان کی عجیب مصیبتیں جو انسان پر، انسانیت پر وارد ہوتی ہیں. تو افلا تعقلون، عقیدہ بربنا عقل ہونا چاہیے، کوئی عقل نہیں ہے تمہارے پاس، ہی کیا کر رہے ہو. اچھا، یہاں سے ہمارے اس سوال کا جواب آتا ہے اس ساری گفتگو سے، کہ جس کو ریز کیا تھا میں خیال ہے کئی لوگوں نے پچھلی دفعہ بھی، کہ حضرت ابراہیم علیہ السلام نے جب اس انداز سے گفتگو کی ہے، اب ہم سورہ انعام کی آیتوں کی طرف لوٹتے ہیں کہ یہ میرا رب ہے، یہ میرا رب ہے، یہ میرا رب ہے، اور اس میں سوال نہیں ہے، یعنی یہ نہیں کہا کہ کیا یہ میرا رب ہے، بلکہ حاضر ربی، قال حاضر ربی، یہ میرا رب ہے، اس انداز سے بات کیوں کی ہے؟ ٹھیک ہے، اور اس میں کئی نتیجے بھی، یعنی کئی تھاٹس بیچ میں نکل سکتی ہیں. اس قسم کی بھی بات ہو سکتی ہے کہ حضرت ابراہیم، جیسے میں نے کہا کہ ابھی حضرت ابراہیم بالکل نوخیز ہیں، پہلی دفعہ چاند تارے اور سورج کو دیکھ کر ایک حیرت کا بھی اظہار کر رہے ہیں، اور جو ایک فطری جذبہ ہے رب کی تلاش کا، اس کا بھی اظہار کر رہے ہیں. یا بعض اوقات لوگ یہ بات، جن لوگوں نے بات کی کہ قوم میں سے جو لوگ اجرام فلکی کو، ہیونلی باڈیز کی پرستش کرتے تھے، ان کے ساتھ جدال احسن کر رہے ہیں، ان کی بات کو صحیح، ان کے عقیدے کو صحیح کرنا چاہ رہے ہیں، ٹھیک ہے. لیکن اس میں ان تمام چیزوں کی تردید کس بات سے ہوتی ہے؟ کہ حضرت ابراہیم علیہ السلام کے اس واقعے سے پہلے خدا کہہ رہا ہے کہ ہم نے ان کو آسمان اور زمین کی ملکوت دکھا دی تھی، یعنی ابراہیم علیہ السلام نے جب یہ جملے بولے ہیں تو حقیقت کو دیکھنے کے بعد بولے ہیں، نہ کہ اس حالت میں باتیں کی ہیں کہ وہ حقیقت کو سمجھنا چاہ رہے تھے. یعنی ان کے لیے خود حقیقت کو سمجھنا اس وقت کوئی کوسچن نہیں تھا، کوئی کنسرن نہیں تھا. اور ہماری طرح بھی نہیں ہے کہ ہم حقیقت کے بارے میں فہم رکھ کے بات کر سکتے ہیں لیکن حقیقت کو دیکھ کے بات نہیں کر رہے ہوتے ہیں. لیکن وہاں رویت تھی، دیکھنا تھا، تو ان ساری چیزوں کو ہم قبول نہیں کر سکتے. پر تو اس کے بعد جو ہمیں، ہمارے پاس جو سب سے قوی آپشن بچتا ہے وہ یہ بچتا ہے کہ یہ جدال احسن تھا. اب یہ ہمارے سب کے لیے ایک بڑا اہم پوائنٹ ہے کہ جیسے قرآن کریم میں پیغمبر اکرم کو کئی دفعہ یہ بات کی گئی کہ وَجَادِلْهُمْ هِيَ بِالَّتِي هِيَ أَحْسَن. احسن کا مطلب کیا ہے؟ The most beautiful way. حسین نہیں، احسن، یعنی کہ the most beautiful way. اس طریقے سے جدال کرو. اچھا، اب اس میں جب علمی زبان میں بات ہوتی ہے تو اس میں اس بات کو یوں بیان کیا جا سکتا ہے کہ جب آپ لوگوں سے بات کریں اور جب آپ کسی فیلڈ کے اسپیشل افراد سے بات کریں، آپ کے بات کرنے کا انداز مختلف ہوتا ہے نا. یعنی کہ جیسے فار ایگزامپل آپ آئی ٹی کے لوگ ہیں، جب آپ سارے آئی ٹی کے لوگ آپس میں بیٹھ کے میٹنگ کر رہے ہوتے ہیں تو آپ جزیات کا، سمپل چیزوں کا، ٹرمینالوجیز کا کوئی لحاظ نہیں کرتے، بلکہ آپ مشکل سے مشکل ٹرمز بھی بہت آسانی سے اور آرام سے بولتے ہوئے گزر جاتے ہیں. لیکن اگر آپ کبھی مجھ جیسے کسی شخص سے بات کریں، فار ایگزامپل جیسے آئی ٹی کا نہیں پتا، تو آپ اس طریقے سے بات نہیں کر سکتے، ورنہ آپ کی بات بالکل ضائع اور بیکار ہوگی، کوئی فائدہ نہیں ہوگا اس کا. تو اس لیے، کیونکہ انبیاء علیہ السلام کو خدا نے خاص اور عام سب کے لیے مبعوث فرمایا ہے، یعنی ہیومن انٹیلیکٹ کے جتنے لیولز ہیں نبی کی تعلیم سب کو ایڈریس کرتی ہے. لیکن ضروری ہے کہ جب نبی عوام کے حوالے سے بات کرے تو اس کو کہتے ہیں کہ اس کی گفتگو صرف معقول نہیں، مقبول بھی ہونا چاہیے. ٹھیک ہے، یعنی صرف لاجیکلی ساؤنڈ نہیں بلکہ ایکسیپٹیبل بھی ہونا چاہیے کہ جو بات لوگوں کی سمجھ میں آئے. تو حضرت ابراہیم علیہ السلام نے یہ دو واقعات اگر آپ دیکھ لیں، ایک وہی سورج چاند ستارے والا، ایک یہ بت توڑنے والا، ان دونوں مقامات پر وہ اپروچ استعمال کی ہے کہ جو لوگوں کے لیے ریزننگ بھی جنریٹ کرے اور ان کے معیار کے حساب سے ایکسیپٹیبل بھی ہو. کہ جیسے سورہ انبیاء کی آیت میں جو بات آ رہی ہے کہ حضرت ابراہیم، یعنی ویسے بھی وہ کر سکتے تھے کام، لیکن انہوں نے جا کے پہلے ان کی غیر حاضری میں بت توڑے، بڑے والے بت کو چھوڑ دیا، یا جیسے بعض واقعات میں ہے کہ اس کے گلے میں وہ کلہاڑی لٹکا دی، وہ چلے آئے، اور اس کے بعد جب یہ سب کچھ ہوا اور پھر کہا ان سے پوچھو. یعنی یہ انداز جب انہوں نے اختیار کیا تو وہ کس چیز پر مجبور ہو گئے؟ اپنے نفس کی طرف رجوع کرنے پہ مجبور ہو گئے.
تو سوال
جی،
جیسے کہ ملٹیپل چوائس کوئسچنز رکھے لوگوں کے سامنے کہ کیا یہ خدا ہو سکتا ہے،
سوال بظاہر نہیں ہے، لیکن انہوں نے اس طریقے سے وہاں پر بیہیو کیا ہے کہ جیسے ایک انسان للک کے ساتھ ایک چیز کی طرف بڑھے، پھر ایک گڑبڑ بات کو دیکھے، ٹھٹکے، اپنا رستہ تبدیل کرے. یعنی جیسے آپ ایک کہتے ہیں نا کہ بڑا مشہور وہ جملہ ہے، بائی دا پروسیس آف ایلیمینیشن سامنے کی چیز سے اور حقیقی ربوبیت اور خدا تک پہنچایا ہے. یہ میتھڈ انہوں نے یوز کیا کہ جو بالکل سامنے نظر آئے، یہ تارا ہے، جلدی سے یہ میرا خدا ہے، وہ ڈوب گیا، پھر اس کے بعد چاند نکل آیا، یہ ہے سورج آیا، یہ ہے. ٹھیک ہے، تو ایک ایک اس کو ایلیمینیٹ کرتے چلے گئے اور پھر آخر میں انہوں نے کہا ہے کہ نہیں، انسان کو حقیقی موحد ہونا چاہیے. شرک, کیونکہ انسان کے لیے ابھی بس آخری نقطہ یہی ہے. آپ لوگ تھک گئے؟
نہیں نہیں, ایک سوال,
پریشان ہو گئے؟ تو ایک آخری, یعنی کہ چیزیں جیسے میں نے کہا نا بہت ساری ہیں, لیکن اب مجھے لگ رہا ہے کہ سمیٹ دینا چاہیے بات کو. تو یہ جو بات تھی کہ حضرت, یعنی کہ حضرت ابراہیم نے یہ انداز کیوں اختیار کیا, اس لیے کہ نبی کی دعوت صرف معقول نہیں ہوتی, مقبول بھی ہوتی ہے. یعنی آپ ایک کامن مین کے سامنے بھی اس چیز کو رکھیں گے, وہ اس کو رد نہیں کر پائے گا. ٹھیک ہے, یعنی جیسے فار ایگزامپل آپ کسی کو بھی میتھمیٹیکل ایکویشنز کے ذریعے سے ایک بات پڑھانے کی کوشش کریں گے, کیا مصیبت ہے یہ, مجھے کیا سمجھ میں آئی یہ بات. لیکن جس طریقے سے قرآن نے فار ایگزامپل بیعت عنکبوت سے بات سمجھائی, جس طریقے سے قرآن نے زراعت کی مثالوں کے ذریعے سے باتیں سمجھائیں, جس طریقے سے قرآن نے سیلف ڈسٹرکٹیو موڈ میں زندہ رہنے والے لوگوں کو یہ مثال دی کہ اس بڑھیا کی طرح نہ ہو جانا کہ جو اپنا سوت کاٹتی ہے اور پھر اس کو کاٹ دیتی ہے. اب یہ سب کو سمجھ میں آنے والی بات ہے. یہ جو تماثیل ہیں, یعنی جو مثالیں ہیں جو قرآن بیان کر رہا ہے, ابھی ہر ایک کی قرآن کا پیغام, نبی کا پیغام, دین کا پیغام, وحی کا پیغام صرف معقول نہیں ہوتا بلکہ مقبول بھی ہوتا ہے. تو جو حضرت ابراہیم علیہ السلام نے یہ طریقے استعمال کیے, جس کی دو ایگزامپلز قرآن کریم نے وضاحت سے بیان کی, اس لیے کہ جو لوگ وہاں پر موجود ہیں ان کا ذہن اس دلیل کے ساتھ چلے اور ان کا ذہن ایک نتیجے تک پہنچ جائے بغیر کسی بہت اینچ پینچ والی بات کے کیے ہوئے, یا بغیر بیچ کے دلیل کی گتھیوں میں الجھے بغیر. ٹھیک ہے, جو بات صحیح معنوں میں سمجھ میں آتی ہے وہ یہ کہ یہ ایک انداز تربیت ہے. کیوں؟ اور اسی چیز کو آگے کی آیت بتا رہی ہے کہ وہ تل کا حجت ہونا آتیناہ ابراہیم, کہ یہ جو ساری گفتگو ہے یہ ہماری حجت ہے جو ہم نے ابراہیم کو دی. یعنی یہ طریقہ خدا نے سکھایا ہے کہ اس طریقے سے بات کرو لوگوں سے. حجتنا, ہماری حجت ہے. تو یہ ہمارے لیے بھی ایک بہت بڑی مثال, یعنی اس کے اندر ایک بہت بڑا سبق ہے کہ ہم فار ایگزامپل بچوں کو سکھانا چاہتے ہیں جو نادان ہیں, ہم لوگوں میں بات کرنا چاہتے ہیں کہ جنہیں چیزیں نہیں پتہ ہوتی, تو ہمیں کس طریقے سے بات کرنا چاہیے. یعنی فرام نون ٹو ان نون, فرام اپیرنٹ ٹو انویزبل, یا جی
جی
میرے تو نہیں ہے, ان لوگوں نے کہا. جی جی جی,
مطلب یہ جو ٹریڈیشنل جو چلا آ رہا ہے تو اس کو ہٹانے کے لیے, فطرت کی طرف لے جانے کے لیے.
جی, یعنی کہ لوگوں کا جو زیادہ ٹرینڈ ہے وہ یہ ہے کہ وہ زندگی جس طریقے سے گزارتے ہیں, ان کے زندگی گزارنے میں جن ویلیوز کو وہ فالو کرتے ہیں وہ عقل کی بنیاد پر نہیں ہوتی. مطلب آپ ایون دین کو ہٹا بھی دیں تو بھی اس کی بنیاد عقل پہ نہیں ہوتی, بلکہ وہ ٹریڈیشنز اور مطلب فالوئنگ آف یور پیڈگری. تو اس کو کنڈیم کیا ہے کہ یہ تو کوئی بات ہی نہیں ہوئی نا, کہ ٹھیک ہے آبا و اجداد کے ضروری نہیں کہ اس کا مطلب ہے کہ ہر چیز ختم کر دیں آبا و اجداد کی, لیکن اتنی عقل ہونی چاہیے کہ جو سنت حسنہ ہے اس کو باقی رکھو, جو غلط چیز ہے اس کو چھوڑ دو. اور اس کے لیے بھی کوئی ضروری نہیں ہے کہ آپ اپنے آبا اجداد کو برا بھلا کہیں. یعنی ہم اپنے لحاظ سے بات کریں کہ بھئی خدا ان کو نہیں سمجھ میں آتا تو خدا ان کی مغفرت کرے, ان کو ایک بات نہیں پتا تھی خدا انہیں معاف کر دے, انہوں نے غلط کام کیا, یہ ضروری تھوڑی کہ ہم ان کو برا بھلا کہیں بیٹھ کے. لیکن ہم اس چیز کو ریپیٹ نہیں کریں گے کیونکہ ہمیں عقل سے یہ بات سمجھ میں نہیں آ رہی ہے, ہمیں دین کے ذریعے سے یہ بات ایکسیپٹیبل نہیں. اب جیسے دیکھیں, میں کچھ قسم کی باتیں سن کے واقعاً, میں آیت اللہ مصباح یزدی کا درس ایک سن رہا تھا, اس میں انہوں بتا رہے تھے کہ دو سنتوں کے حوالے سے انہوں نے بات کی. کہنے لگے کہ کہہ رہے تھے کہ اب یہ چیزیں متروک ہو گئی ہیں, یعنی کہ ہم ان چیزوں کو چھوڑ رہے ہیں. کہ قم کے اندر ایک سنت یہ تھی کہ جتنے بھی یہ دکاندار اور کاروبار کرنے والے, پہلے قم ایک چھوٹا سا شہر تھا, آج کی طرح نہیں تھا پھیلا ہوا, یہ سب لوگ اپنا کاروبار खोलने से पहले फजर की नमाज के बाद 1-2 घंटे आके मदरसे में बैठकर और मसाइले खरीदो फरोख्त और ये सीखते थे, फिर जाके दुकान खोलते थे। मतलब है कि एक स्पेशल सेशन टाइप के उलमा आयतुल्लाह हजरात के पास होता था कि ये जितने लोग अभी अपना कारोबार करने जा रहे हैं, तो ये नहीं कि मुंह उठा के बैठ गए सिर्फ इसलिए कि मैक्सिमाइजिंग द प्रॉफिट और कैसे दूसरे को धोखा देना है और क्या करना है, ये नीयतें और ख्याल ला के बैठ गए और उस अपना कारोबार शुरू किया और मुसीबत। अब ये कितनी अच्छी सुन्नत है आप बताएं कि अपना काम कारोबार शुरू करने से पहले मामलात के मसाइल सुने, कोई और इस किस्म के इवन फिकी मामलात के और अहकाम शरा सुने, फिर जाके अपना कारोबार शुरू करें। या दूसरा उन्होंने बताया कि हमारे तलबा और उलमा में ख़ास तौर से कुछ मखसूस उलमा की ये सुन्नत थी कि जब भी आपस में मिलते थे तो सलाम अलैकुम और वालेकुम अस्सलाम करने के बाद कोई बात किए बगैर एक इल्मी मसला या बयान करते थे या पूछते थे। कि ये नहीं हो कि हम बैठे और अनशन वाई तबाही फजूल बातें करते रहे और उठ के चले जाएं। और इवन जैसे आयतुल्ला हसन ज़ादा आमिली ने ये बात लिखी है कि अल्लामा तबा तबाही और इनके भाई सगे भाई मोहम्मद हसन इलाही तबा तबाही, वो भी बहुत आला मेयार की शख्सियत, कहने लगे और ये उनके सब शागिर्द हैं ना, हसन ज़ादा आमली जवादी आमली ये सब उनके उसमें बैठे हुए सोबत में, कहने लगे मुमकिन नहीं था, मुमकिन नहीं था कि हम इनकी सोहबत में बैठें और कोई लायानी और फजूल बात कर सकें। बिल्कुल इजाज़त इन्हें वो करते ही नहीं थे, मौका ही नहीं देते थे इस बात का कि लायानी और फजूल बातें हों बैठ के आपस में। ये सुन्नत हसना है, ये हमारे बुजुर्गों की, हमारे हमसे पहले हुए लोगों की बेहतरीन सुन्नतें, इन्हें हमें कायम करना। ये नहीं कि आबा व अजदाद की हर चीज़ फेंक दी उठा के, नहीं, यहाँ मजहबत आबा व अजदाद की नहीं हो रही है, मजम्मत आबा व अजदाद की अंधी तकलीद की हो रही है। ठीक,
तो एक छोटा मामूली सा सवाल है
जी।
आप मतलब जब जो हर बच्चा जो पैदा होता है कि अल्लाह उसको मलकूत और समावाद दिखाता है, या वो बात होनी चाहिए जो हजरत इब्राहिम ने
उस देखें, उसमें जाहिर है कि हजरत इब्राहिम वाली बात या नबी और इमाम वाली बात इसलिए नहीं हो सकती कि पेडिग्री का असर है। और जैसा कि हमारे अकीदे के मुताबिक ये बात साबित है कि रसूल और आले रसूल की पूरी नस्ल मुवाहिदीन और मोमिनीन पर मुश्तमिल थी, ठीक है, इसलिए उसका भी एक असर है ज़ाहरी तौर पर जो हमारे पास नहीं है। लेकिन जो असल फितरत है वो हर बच्चे के अंदर महफूज होती है, क्योंकि रसूल पाक ने फरमाया कि हर बच्चा फितरत इस्लाम पर पैदा होता है और उसके परवरिश करने वाले फिर उस फितरत को ख़राब कर देते हैं, यानी उस पर पर्दे डाल देते हैं, उसको गड़बड़ कर देते हैं, मिस डायरेक्ट कर देते हैं। तो यकीनन अगर कोई भी इंसान अपनी फितरत पर कायम हो, जैसे बच्चे होते हैं, आप कभी भी गौर करेंगे देखें बच्चे जिस तरीके से बिहेव करते हैं, अगर आप उनको छोड़ दें आपको वो चीज़ बहुत ज़्यादा दीनी लगेगी। यानी मिसाल के तौर पर मैं अपनी कुछ चीज़ें जो थ्रू आउट द ईयर्स बहुत सारी स्ट्राइक की हैं कि फॉर एग्जांपल जब मेरा बड़ा बेटा छोटा सा था, अब हम गए कराची में से वैगन का सफ़र है, अब हम जा रहे हैं वैगन, वो मेरे बराबर लेट के सो गया बेखबर। अब मैं उस वक्त ये सोच रहा था कि मैं अगर खुदा ना खास्ता माज़ अल्लाह सिर्फ सोचने के लिए कि मैं उसको छोड़ के उतर जाऊँ कि वापस घर आ सकता है, इसको किसी चीज़ का पता है ना, इसको रास्ता आता है ना, इसको लोगों का पता है ना, इसको किसी चीज़ का पता है, इसको किस बात ने इतना मुतमईन कर दिया है कि ये बेखबर सो रहा है। अपने वली पर एतमाद, कामिल यकीन, मेरे पास है ही यकीन अपने रब पर। बच्चे यानी बच्चे फितरी तौर पर इस चीज का मुजाहरा करते हैं कि जिसको अपना रब जानते हैं जिसको अपना रब जानते हैं उस पर बगैर शक एतमाद करते हैं, उसमें कोई शक नहीं है, उस यकीन और उस एतमाद और उस ईमान में कोई शक नहीं है। और ये भी उसी दर्स में मिसबा यजदी ने बयान किया था, वाकई भी बड़ा मज़ेदार, कि इन लगे हम लोग जब आयतुल्ला बहजत के पास जाते थे, इन लगे एक दिन हम उनके पास गए तो बड़े खुश खुश थे वो, तो पूछा कि क्या हुआ, तो कहने लगे कि आज मैंने एक बच्चे से एक बात सीखी, मैंने बच्चे से एक बात सीखी। और ये भी आयतुल्ला बहजत का ही एक बहुत मशहूर जुमला है कि वो ये कहते हैं कि तुम जो जानते हो उस पर अमल करो, तो जो नहीं जानते खुदा तुम्हें वहां तक पहुंचा देगा। असबाब की फिक्र करना तुम्हारा काम नहीं है कि कैसे होगा, आलिम नहीं है फलानी, खुदा भेजेगा तुम्हारे पास अगर कैपेबिलिटी रखते हो। तो क्या बच्चे ने क्या सिखा दिया? कहने लगे मेरे पड़ोस में वो कोई घर है, बच्चे हैं, वो खेलते रहते हैं मेरे दरवाजे के सामने, तो एक फकीर आया और फकीर ने आके बच्चे से कहा कि जाओ अपनी मामा से कहो या अपनी वालदा से कहो कि मुझे खाना दे दे, मैं भूखा हूं। तो कहने लगे बच्चे ने उसको पलट के जवाब दिया, जाओ अपनी मामा से मांगो फकीर को। तो उसने दो तीन दफा ये सवाल किया, मैं भूखा हूं अपनी मामा से कहो मुझे, कहने जाओ अपनी मामा से मांगो। यहां तक कि वो चला गया। तो कहने लगे आगे बहजत पर हम लोगों से कहते हैं कि क्या हम वाकई ऐसे हैं कि हम अपनी मामा से मांगते हैं या उसको छोड़कर कभी इसके आगे कभी उसके आगे?
बात सही है कि मतलब बच्चों में जैसे फॉर एग्जांपल लाइक हम डांट डपट भी कर दें तो बच्चे उसी तरह राजी रहते हैं मां से, या ये कि हुस्न ज़न कई जगह,
हाँ बहुत बच्चे फितरत से नजदीक होते हैं।
जी सिफात ज्यादा देखें
इसी तरीके से बच्चों के अंदर फितरत ये है, बच्चे कीना परवर नहीं होते।
लेकिन हम उनकी फितरत कैसे रख सकते हैं? मतलब एक ये तरबियत के हवाले से सवाल है कि कैसे हम क्या करें या हम क्या ना करें कि जिससे।
देखिए जाहिर है कि हम एक ही चीज़ की वजह से बिगड़ते हैं ना। आप कभी भी गौर करें कि इंसान सिर्फ एक चीज़ की वजह से बिगड़ता है, वो उसकी दुनियावी ख्वाहिशात हैं और तलब माल और तलब रियासत और हुब जा और ये सब चीज़ें जो हैं।
लेकिन उसमें घिरे हुए भी हैं, मतलब यही मेरा सवाल है कि किस
तो बस इसी पर ही मेहनत करना है। जिहाद अकबर यही है।
नहीं उनको वो रख के उससे दूर रख के भी कई दफा ये फील होता है कि इनके साथ जाती या उससे कुछ मतलब बुराइयां ना पैदा हो जाएं उनके अंदर। अब बाकी लोगों को देख रहे हैं, बाकी बच्चों को देख रहे हैं और तो महरूमी वाला वो चीज भी पैदा है, मतलब उसको बैलेंस किस तरह रखना।
मतलब ये तो मेरा ख्याल है कि क्योंकि हर एक के लिए सूरत हाल अलग अलग है। अब इसमें बात यही है कि जो इस्लाम और दीन जिस चीज को रिकमेंड करता है, एक तो ये कि वालिदैन इस बारे में दिक्कत करें कि घर का पूरा माहौल वो बनाए, और दूसरा ये कि हम सब मिलकर एक ऐसा सर्किल डेवलप करें कि बच्चे जिसके अंदर मूव करें तो यही अकदार सीखें। तरीका तो इसके अलावा और बज़ाहिर कोई नहीं है।
सुपरमैन बैटमैन से कैसे जान
चुका है?
आप पूछें अपना सवाल।
लेकिन बाकी
जी जी
सवाल तो नहीं है मेरा, वही फीडबैक चाहता हूं मैं थोड़ा सा। जैसे कि अभी हजरत इब्राहिम अलैहिस्सलाम के बाद हम लोगों ने सीखा
जी,
तो एक तो ये है कि हम लोग तौहीद अपने अंदर समझ सकते हैं इससे, और हम लोग कैसे अपने अंदर तौहीद को लाएं लाइफ में। और एक दूसरा लेसन ये है कि जैसे कि मैं अपने यहाँ एनवायरमेंट की बात करता हूँ, जैसे मेरे ऑफिस में सब हिंदूज हैं और सब डिवोशनल और बहुत ही प्रैक्टिसिंग
जी जी
जैसे ऑस्ट्रेलिया में मैं काम करता था तो कोई भी केयर नहीं करता सब क्रिश्चियन है तो प्रैक्टिसिंग नहीं है। यहाँ पे जो मेरे काम करते हैं आदमी बहुत ही डिवोशनल है और बहुत ही ज़्यादा प्रैक्टिसिंग रिचुअलिस्टिक भी है और अपने बिलीफ में भी बहुत वो है। तो इस आयतों को लेके हम किस तरह